الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين وعلى من تبعهم بإحسان إلى يوم الدين. جو نظام العمل معتکفین کے لیے بنایا گیا اس میں تراویح سے تلاوت کے بعد تھوڑی دیر اخلاقیات کا سبق، صبح میں قرآن پاک کا سبق تھا، دوپہر میں حدیث پاک کا سبق تھا، سہ پہر میں سنتوں کا سبق تھا، اب بعد تراویح اخلاق کا سبق. ایک لفظ ہے خلق، اس کے معنی ہے مخلوقات، پیدا کی ہوئی چیزیں، صورتیں اللہ نے بنائی چیزوں کی، ظاہر فرمائی. اور دوسرے ہے خلق، وہی خال عام پاؤ، لیکن پہلے لفظ میں خا پر زبر تھا، یہ دوسرے لفظ میں خا پر پیش ہے. خلق کے معنی آتے ہیں اخلاق کے، صفات کے، دوسرے لفظ میں کہہ لیجیے سیرت کے. خلق کے معنی صورت سمجھ لیجیے اور خلق کے معنی سیرت. آپ کو معلوم ہے کہ صورت میں تو ہمارا اختیار نہیں کہ اللہ نے جیسا پیدا کر دیا، گورا ساولا کالا پیلا لال، دنیا میں ہر قسم کے لوگ آپ کو ملیں، اور اگر آپ چاہیں کہ یہ ہر قسم کے کلر والے لوگ دیکھیں تو اللہ کے نشانوں سے دعا مانگ کر ایک تھیلی بنا لو حج کی تیاری کی، اور اس میں تھوڑے پیسے میں حج کی نیت سے اس میں ڈالو. نیت کرنا میرا کام، میرے بس میں جتنا ہے اس کی تیاری کرنا یہ میرے ذمہ، باقی پورا کرنا اے اللہ آپ کے ذمہ. صحیح میرا کام پورا کرنا اللہ کا کام، یہ سمجھ کے ڈال. تھوڑے تھوڑے پیسے بچاؤ جو فضولیات میں خرچ کرتے ہیں، کم از کم وہ اس میں بچا کے اس میں ڈال حج کی نیت. طلب جب دیکھیں گے اللہ تعالیٰ کی سچی طلب ہے، اپنے بس کے حساب سے تیاری میں مصروف ہے، اللہ تعالیٰ کی رضا بنا دیتے. ہم نے دیکھا ہے کئی لوگوں جن کی جانے کی استطاعت نہیں تھی جن میں، لیکن انہوں نے ایسا کیا، اللہ پاک نے اسباب بنا دی. دنیا میں آدمی کوئی اور سفر کرے یا نہ کرے، حرمین شریفین کا سفر کرنے کا اہتمام کرنا چاہیے. ہر مسلمان کے دل میں اس کی آرزو ہو، اس کی تمنا ہو، اس کی دعا ہو، اس کی کوشش ہو، اگر اللہ پاک آپ کو وہاں پہنچاتے ہیں تو آپ کو یہ سب ملیں گے. عربی پڑھنے والے لوگ بالکل ابتدائی کتاب میں ومن الانسان اسود واحمر واصفر، یہ سب ملیں گے، ابیض گورے بھی ملیں گے، کالے بھی ملیں گے، پیلے بھی ملیں گے، لال بھی ملیں گے. صورت اللہ نے بنا دی، جیسی صورت ہے بس ویسی ہی ہے، اس میں کوئی تبدیلی. اگر صورت بدلنے والی ہوتی تو آدمی کو پہچاننا مشکل ہو جاتا ہے نا. اور اس کا تعلق جو کہ آدمی کے اس کے اپنے اختیار سے نہیں ہے، اس کی بنا پر کامیابی ناکامی کا تعلق اللہ نے شکلوں صورتوں سے نہیں رکھا. گورا بھی کامیاب ہو سکتا ہے، کالا بھی کامیاب ہو سکتا ہے، پیلا بھی کامیاب ہو سکتا ہے، لال بھی کامیاب ہو سکتا ہے، کھڑی ناک والا بھی، دبی ناک والا بھی، چھوٹی پیشانی والا بھی، بڑی پیشانی والا بھی، सीधे बाल वाला भी, घुंघरियाले बाल वाला भी, छोटी आग वाला भी, बड़े आग वाले भी सब कामयाब हो सकते। अल्लाह ने कामयाबी नाकामी का ताल्लुक और अल्लाह जल्ल शानहू के यहाँ पसंद नापसंद का ताल्लुक इंसान की सूरत से नहीं रखी, कैसे रखा है, सीरत से रखे। इसके हम जिम्मेदार हैं कि अपने अखलाक अच्छे करें, अपने आदात अच्छे बनाएं, अपने अंदर सिफात अच्छी पैदा करने की कोशिश करें, बुरी सिफात से अपने आप को रोकें। उसको कहते खुल, उसी को हमारी अपने उर्दू में कहते हैं अखलाक। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के बारे में अल्लाह पाक ने कुरान पाक में इरशाद फरमाया, इन्नक लअला खुलुकिन अजीम। ए हबीब सल्लल्लाहु अलैहि वसल्लम, आप अखलाक अजीमा पर हैं, यानी आपके जो अखलाक है वो अखलाक अजीमा, एक है अखलाक हसना और एक है अखलाक करीमा और एक है अखलाक अजीमा। अच्छे के साथ अच्छा सलूक कर दिया, अखलाक हसना। किसी ने हमारे साथ में सलूक अच्छा नहीं किया और हमने माफ कर दिया, ये अखलाक करीमा। और हमने हमारे साथ किसी ने बुरा सलूक किया, हमने न सिर्फ ये कि उसके बुरे सलूक को माफ किया बल्कि उसके साथ में अच्छा सलूक किया, ये अखलाक अजीमा। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम पर नादानों ने पत्थर बरसाए, बुरा भला कहा, आपको नुकसान पहुंचाने के मंसूबे बनाए, आपको अजियतें दी, तकलीफें पहुंचाई, लेकिन आपका जो रवैया था वो ये था कि यूं फरमाते थे, अल्लाहुम्मा हदी कौमी फइन्नहुम ला यअलमून, ए अल्लाह मेरी कौम को हिदायत दे दीजिए, ये जानते नहीं। हजरत सईदना अबू हुरैरा रजी अल्लाह इस्लाम ले आए, माँ इस्लाम नहीं लाई थी और ये आबाई दीन को छोड़ देने की वजह से माँ इनको बहुत बुरा बुरा बोलती थी, जब मगर वो बर्दाश्त करते रहे करते रहे करते रहे। एक दिन उसने इनके साथ में तो नामुनासिब कलिमात कही हजरत अबू हुरैरा के बारे में, साथ में नबी अलैहिस्सलाम के खिलाफ में भी उन्होंने कुछ कलिमात कह दी। अब वो हजरत अबू हुरैरा रज़ियल्लाहु अन्हु से बर्दाश्त नहीं हुआ और बहुत बेकली बेकरारी से नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में रोते हुए पहुंचे और कहा कि हजरत आज तो मेरी वालिदा ने हद कर दी, अब वो मुझसे बर्दाश्त नहीं हुआ। आप अलैहिस्सलाम ने उस मौके पर फरमाया कि जब उन्होंने कहा कि आज तो उसने आपके खिलाफ में भी इस किस्म की कलिमात कह दिए जो मेरे लिए नाकाबिले बर्दाश्त हैं, तो उस मौके पर नबी रहमत सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, अल्लाहुम्मा हदी उम्मा अबी हुरैरा, अल्लाहुम्मा हदी उम्मा अबी हुरैरा, ये अल्लाह अबू हुरैरा की माँ को हिदायत दे दी। उनको तसल्ली हो गई हुजूर की दुआ के बाद। फिर जब वापस गए, छोटे छोटे मकानात होते थे, दरवाजे के पास में पहुंचे तो अंदर बदन के ऊपर पानी डालने के नतीजे में पानी जो नीचे गिरता है नहाने के वक्त में, वो पानी के गिरने की आवाज आ रही थी और दरवाजा बंद था। महसूस कर लिया उन्होंने उनकी वालदा ने कि अबू हुरैरा चुका के ठहरे रहो, ठहर गए दरवाजे के ऊपर। जल्दी जल्दी से उन्होंने दरवाजा खोला, कपड़े भी बराबर पूरी तरीके से उन्होंने बदले नहीं थे, ये जल्दी से उन्होंने खोला दरवाजा अपने बदन पर कपड़े लपेट कर और कहने लगे कि मुझे भी कलमा पढ़ा दो, इस्लाम कबूल कर लिया। तो बुरा सलूक करने वालों के साथ अच्छा सलूक करना, हमारे हजरत से एक फैज याफ्ता बुजुर्ग ने फरमाया, ताइफ का मंजर है नक्श दिल पर। ताइफ जानते ना, ताइफ का मंजर है नक्श दिल पर, बरसे हैं पत्थर जिसमें नबी पर, फिर भी है माइल सरवर दुआ पर, अल्लाह अकबर अल्लाह। ताइफ में सरदारों ने रूखा भीगा सूखा जवाब दिया, कैसे कैसे कलिमात से कहा। एक ने कहा कि आप या तो सच्चे हैं या सच्चे नहीं है, अगर सच्चे नहीं है तो हजरत तुमसे बात कर से करके क्या फायदा है, और अगर सच्चे हैं तो अल्लाह की नजरत तुम्हारे साथ में रहेगी, हमको मत छेड़ो इस सिलसिले में, शायद इसके जिम्मे कोई जुमला का। या यूं कहा कि अगर आप सच्चे हैं तो तुम्हारे खिलाफ में बोलना एक मसला है हमारे लिए, और अगर झूठे हैं तो हम बात ही करने को तैयार नहीं। एक ने तो यूं कह दी, और एक ने यूं कहा कि अल्लाह ताला को पैगंबरी देने के वास्ते कोई और नहीं मिलाता, आप ही मिलते हैं। इस किस्म की बात सरदारों ने कही, बाजों ने नौजवानों को पीछे लगा दिया, अब आपके ऊपर पत्थर बरसने लगे नौजवानों की तरफ से। हर जमाने में गुमराह करने के लिए ये नौजवानों को ही, या फसाद फैलाने के लिए नौजवानों को ही इस्तेमाल किया गया। इस बात से जितने नौजवान आए हैं समझ के रहना, होशियार रहना, आजाद नहीं रहना, बेलगाम नहीं रहना, उनमें लगाम लगा के किसी के हाथ में दे देना, मैं तुम जा रहा हूँ तो जरा पकड़ के खींच लो, समझ में आ रहा कि नहीं आ रहा। उसी किताबें बंद कर रहा जिसके बोले उसके नहीं, जरा उसको देखो उसको परखो, अंदाजा लगाओ कि जानता है कि नहीं कुरान, जानता है कि नहीं हदीस, जानता है कि नहीं इस्लाम, जानता है कि नहीं दीन, और उसकी जिंदगी में दीन है या नहीं, अल्लाह रसूल के पास लिहाज है या नहीं, आखिरत का एहसास है कि नहीं, अल्लाह का खौफ उसके दिल में है या नहीं है, उसकी जिंदगी दीन और शरीयत के मुआफिक है या नहीं, जरा देख लो, उसके बाद में लगाम उसके हाथ में दे दो, इधर उधर गया जरा पकड़ के खींचे ना, अब लगाम देने भी तैयार नहीं हो, हम उनमें लगाम लगाने को तैयार है, हम वहां लगाम लगा के किसी के हाथ में थमाने को तैयार है, जैसा जी में आए वैसा रह रहे। अब उन नौजवानों ने पत्थर मारने शुरू कर दिए, आप अलैहिस्सलाम के जिसमें अथहर से खून बहने लग गए, सबसे कीमती दलील पूरे उम्मत के जिस्मों से जिस्मों में पाया जाने वाला मजमुए खून, कोई कीमत नहीं रखता नबी अलैहिस्सलाम के एक कतरे खून के मुकाबले, और उसी का ये समझ लीजिए कि उसी कुर्बानी का सदका है कि मुझे आपको इस्लाम मिला, दीन मिला है, कुरान और सुन्नत मिले। उस मौके पर फरिश्ता आ गया पहाड़ों वाला, जब नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के जिसमें अथहर से खून बह रहा था और आप पर रशी भी जारी हो रही थी और आपके नाले में जम गया था, पहाड़ों का फरिश्ता आया और कह लगा हुजूर ये पहाड़ों का फरिश्ता हूं मैं, पहाड़ मेरे कब्जे में है, अल्लाह ने मुझे इन पर मुकर्रर किया है, अगर आप फरमाए तो ये पहाड़ों को मिला देता हूँ, ये बीच में जैसे दो चक्की के पार्ट के दरमियान में आने वाली चीज पीस जाती है, इस तरीके से ये सारे लोगों को पीस दिया जाए। आपने क्या फरमाया, नहीं नहीं मैं नहीं चाहूंगा, ये नहीं मान रहे हैं, हो सकता है कि इनकी नस्ल मान ले, आप तो दुआ ही देते रहे, तो उसने अखलाक क्या चीज है समझ में आना चाहिए। अल्लाह पाक ने फरमाया इन्नक लअला खुलुकिन अज़ीम, ऐ हबीब सल्लल्लाहु अलैहि वसल्लम आप अखलाक अज़ीमा पर फाइज़ हैं, बल्कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के अखलाक आलिया इस कदर अज़ीम शान थे कि उलमा ने मुहक्किकीन ने नबी अलैहिस्सलातु वस्सलाम के अखलाक को भी एक मौजज़ा बताया। आपकी सूरत भी मौजूदा थी, आपकी सीरत भी मौजूदा थी, सूरत मुस्तफा सीरत मुस्तफा मौजूदा 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 मौजूद, सूरत भी मौजूदा थी सीरत भी मौजूदा, एक है सूरत और एक है सीरत। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के इस सिलसिले में दो इरशादात हमेशा आप ध्यान में रखें। एक तो यूं इरशाद फरमाया کہ جت جو مخلوقات ہیں یہ سب کے سب اللہ کے گو یا گھر کے افراد ہیں. اس واسطے اللہ کی مخلوق کے ساتھ میں جو شخص جتنا زیادہ اچھا سلوک کرے گا اللہ کے نزدیک وہ اتنا ہی پسندیدہ ہوگا. ارشاد نبوی صلی اللہ علیہ وسلم ہے الخلق عیال اللہ فاحب الخلق الی اللہ من احسن الی عیالی. پوری مخلوق میں اللہ کے نزدیک سب سے زیادہ پسندیدہ اور محبوب وہ ہے جو اللہ کی مخلوق کے ساتھ میں سب سے اچھا سلوک کرتا ہو. دوسرے کے ساتھ خوش ہو جائے میرے ساتھ اچھا ہونا بغیر ہے جذبہ اکثر چاہے دوسرے کا بگڑ جائے یہ نہیں. اور ایک دوسرا ارشاد نبی رحمت صلی اللہ علیہ وسلم کا ہمیشہ یاد رکھنا چاہیے قیامت کے دن میرے سب سے قریب بیٹھنے والا نبی علیہ السلام کا فرمان ہے قیامت کے دن میرے سب سے نزدیک بیٹھنے والا اور میرا سب سے زیادہ چہیتا چہیتا سمجھتے نا میرا سب سے زیادہ چہیتا اور مجھ سے سب سے زیادہ قریب بیٹھنے والا قیامت کے دن وہ شخص ہوگا جس کے اخلاق سب سے اچھے ہوں. ارشاد نبوی صلی اللہ علیہ وآلہ وسلم ہے آپ نے فرمایا اِنَّ مِنْ اَقْرَبِكُمْ إِلَيَّ اِنَّ مِنْ أَحَبِّكُمْ إِلَيَّ وَأَقْرَبِكُمْ مِنِّي مَجْلِسًا يَوْمَ الْقِيَامَةِ أَحَاسِنُكُمْ أَخْلَاقًا. ترجمہ میں نے پہلے سنا دیا حدیث شریف کے الفاظ بعد میں سنائے گئے. کس میں یہ آرزو نہیں ہوگی کہ میں حضور کے سب سے زیادہ نزدیک بیٹھوں گی. کوئی بھی ذرا بڑا شخص ہو کہتے ہیں ذرا ملوں قریب بیٹھنے کا موقع ملا تو اچھا ہے پاس رہنے کا موقع ملا تو اچھا ہے حرام میری خواہش ہے جو جتنا بڑا اس کے پاس اس کے قریب رہنے کی خواہش ہوتی ہے آرزو ہوتی ہے. اب ظاہر ہے کہ پوری مخلوق میں سب سے افضل کون ہے نبی علیہ السلام. اب ان کے نزدیک رہنے کی آرزو خواہش کون سے ایمان والے میں نہیں ہوگی. اور نبی رحمت صلی اللہ علیہ وسلم کی نگاہوں میں میں پسندیدہ قرار دے دیا جاؤں پسندیدہ بن جاؤں یہ خواہش کس میں نہیں ہے سب میں ہے. تو ویسی صورت میں کیا کرنا حضور نے نسخہ بتایا اپنے اخلاق اچھے بناؤ. پھر اچھے اخلاق میں بھی معیارات ہوتے ہیں جس کے جتنے اچھے اخلاق ہوں گے اللہ کے نزدیک اللہ کے حبیب کے نزدیک وہ اتنا ہی زیادہ پسندیدہ ہو. اور واضح روایات میں آتا ہے کہ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ روز قیامت جو اعمال تولے جائیں گے تو نیکیوں کے پرلے میں جو نیکیاں رکھی جائیں گی ان میں سب سے زیادہ وزنی جو عمل ہوگا وہ اچھے اخلاق ہوں گے. اس کی اہمیت ہے اس کی طرف توجہ نہیں ہو رہی فکر نہیں ہو رہی. عام طور پر اذکار پوچھ لیتے ہیں لوگ وظائف پوچھ لیتے ہیں صبح شام کیا کیا پڑھوں یہ بھی دریافت کر لیتے ہیں اور بتا دیا جائے کہ یہ پڑھ لو تو کر بھی لیتے ہیں لیکن اس کی فکر نہیں ہوتی. ہم نے دیکھا ہم نے سنا ایک صاحب کے بارے میں کہ صاحب صبح میں بہت دیر تک دعاؤں کا اہتمام کرتے شام میں بہت دیر تک دعاؤں کا اہتمام کرتے روتے دھوتے سب کچھ لیکن دن کے درمیانی حصے میں لوگوں کے ساتھ میں سلوک ایسا کرتے تھے کہ ایسا سمجھ میں آتا تھا کہ جیسے دین کی عظمت نام کی کوئی چیز اس کے پاس میں نہیں. اسی لیے کہا جاتا ہے کہ بھائی زیادہ اہم ترین جو چیز ہے وہ ہے اپنے اخلاق کو بہتر سے بہتر بنانا. بالخصوص اہل اللہ صوفیہ بزرگان دین نے اسی موضوع پر زیادہ محنت کی. عرب ملک میں رہنے والے ایک صاحب ہے اور وہاں لوگوں کو معلوم ہے کہ یہ پیری مریدی بیعت تصوف یہ وہ بولتے ہی ایک دم لوگوں کو الرجی رہتی پتا نہیں کیا کیا الفاظ بول دیتے ہیں شرک ہے بدعت ہے یہ ہے وہ ہے. اس واسطے کی حقیقتوں کو नहीं जानती है, जो कुछ उनको देखने में मिल रहा है कुछ उसी किस्म का मिल रहा है, स्वास्थ्य भी गलत फहमी होगी। तो वो साहब आगे, एक साहब उस मुल्क के रहने वाले, काफी अरसे से रहने वाले थे, है यहीं के, जब आए मुलाकात के लिए पूछेंगे साहब ये तसव्वुर क्या चीज है, एहसान क्या चीज है। मैंने कहा कि बाबा अच्छे अखलाक, अखलाक को संभालने का, अच्छी सिफात पैदा करने का और बुरी आदतों से अपने आप को बचाने का नाम है तसव्वुर, एहसान। कहना इसमें तो कोई एतराज की बात ही नहीं है, इसमें एतराज की क्या बात है, ये तो मतलूब है। हमारे यहाँ के बाद लोगों ने वहाँ के पास बड़े उलमा के सामने इसकी जब वजाहत की तो उन लोगों ने जवाब में कहा हाजा मानूरी, अरे ये तो वो चीज है जिसे हम चाहते हैं। तवज्जो तो दिया अपने अखलाक को संवारने की, और जरा बात भी ध्यान से सुनो, कमजोर लोग हैं हम लोग, थोड़ा बहुत कुछ कर लेते हैं ना, उठ जाते बहुत जल्दी, सोने का तकाजा बहुत होता। अब ये 10 दिनों के सिलसिले में तो आराम को क्या कर दो, आराम आराम रहने दो, तो करेंगे आराम, जिंदगी पूरी सोते में गुजर ली। किसी कहने वाले ने कहा जागना है जाग ले, अफलाक के साये तले, उर्दू जानते नहीं है, अफलाक फलक की जमा है, आसमान को बोल दे। जागना है जाग ले, अफलाक के साये तले, फिर हश्र तक सोता रहेगा खाक के साये तले। सोते हुए तो जिंदगी का एक बड़ा हिस्सा गुजर गया, वो थोड़ा सा रमजान में जाग लेते हैं, फिर रमजान में भी अकेले अशरे में अल्लाह का शुक्र अदा कीजिए कि परवरदिगार आलम ने ये सआदत दी, ये तौफीक दी। वरना आज आप जाके शहर में देखेंगे लाखों लोग आपको बाजारों में चक्कर काटते हुए मिलेंगे। चीजों की ख्वाहिशें तो इस दर्जे बढ़ गई, इस दर्जे बढ़ गई लोगों की, हरमैन शरीफ़ में पहुंचने के बाद भी बाजारों ही में उनका ज्यादा मकसद होता है। हमारे सफर में लतीफा पेश आया, होएंगे एक साहब चले गए बाजार, बाजार पूरा खंगाल डाला कोई कपड़ा लेने के लिए, एक कपड़ा पसंद आया वो लेके आए। उनके मामू साहब कहने लगे कि इतनी देर घूमा फिरा कहीं भी मेरे को पसंद नहीं आया, एक जगह ये कपड़ा पसंद आया तो ये ले लेके आया। तो शायद जरा होशियार किस्म के थे, वो कपड़ा हाथ में लिए, इधर देखे उधर देखे, उसको जरा खोले, जरा कोनों का जायजा किए, किनारों का, और फिर उसके बाद में उसके ऊपर स्टिकर लगा हुआ था या छापा था उसके ऊपर, वो उसको निकाल के बताया उनको, रही देखो इस पे क्या लिखा हुआ है। तो उसमें लिखा हुआ था मेड इन इंडिया। क्या खूब मेहनत करे आप, क्या चीज लेके आए बाजार में जाके। कीमती तरीन औकात को बिल्कुल बेकीमत चीजों में जाये कर देना लाखों लोगों का सेवा बना हुआ है। आप अल्लाह का शुक्र अदा कीजिए, शुक्र से नेमत में इजाफा होता है। परवरदिगार आलम ने कम से कम हमको अपने दर के लिए, अपने घर के लिए कबूल फरमाया है मुबारक महीने। कितने ही बाहर रहने वाले आरजू करते हैं ऐसा मौका होता हम लोग आ जाते, अभी हमारे सामने एक बच्चा बैठा हुआ, चंद दिन पहले उसकी वहां मुलाकात हुई, काफी अरसे के बाद में हैदराबाद आना हुआ, 9 उम्र बच्चा है, मगर याचरे अकेला शुरू हुआ, इंतकाम का मसला है तो सब छोड़ छाड़ के वाक्य आगे पड़ गया। अल्लाह के अल्लाह का शुक्र अदा कर, शुक्र से नेमत बढ़ती है, लई शकर तुम लाजीदन्नकुम, तुम शुक्र करोगे तो हम इजाफा करेंगे। मुअज्जज दोस्तों, बात सुनाई जा रही है अखलाकियात से मुतालिक, इस बात से याद रखिए इस बात को कि जिस चीज की तरफ तवज्जो देना है, ध्यान देना है। तो एक साहब उसमें नींद का कुछ असर उनमें पाया जा रहा था तो मेरा जहन मुंतकिल हुआ दूसरी चीज की तरफ, जरा ध्यान से सुनो सो मत, ये बताने के लिए। दरअसल दरअसल गुफ्तगू का रुख बदल गया, तो उसने अखलाक के बगैर बनना, ये है बड़ी चीज। اولاد وظائف بہت اچھی چیز ہے، اذکار بہت اچھی چیز ہے، اس کے ساتھ ساتھ زیادہ اہتمام جس چیز کا کرنا ہے وہ یہ کہ میرے اندر اچھی صفات پیدا ہو جائے اور بری صفات سے میں اپنے آپ کو بچاؤں. اب ان صفات میں سے ایک صفت جو بہت زیادہ آدمی کو بے اعتدال کا شکار کر رہی ہے وہ ہے غصہ. مجموعے میں تو کسی کو نہیں آتا ہوں گا نا غصہ، بات بات پہ غصہ، ناک پہ غصہ، بعض بعض تو اتنے غصیلے ہوتے ہیں کہ بولتے ہیں کہ ارے بھائی اس کے نام میں ہی مچ جاؤ، اس کی ناک پہ غصہ ہے. یاد رکھیے اس بات کو کہ اگر ہم نے اپنے غصے کی تربیت نہیں کی تو یہ ناک کا مسئلہ نہیں رہے گا، یہ ناک کا مسئلہ ہو جائے گا. نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کے پاس میں ایک صاحب آئے، کہنے لگے کہ حضرت مجھے کوئی مختصر سی نصیحت فرما دی. نبی رحمت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا لا تغضب، لا تغضب، غصہ نہ کرو. ایک ہے غصہ آنا اور ایک ہے غصہ کرنا. غصہ آنا تو اختیار میں نہیں ہے، جو بھی مرضی کے خلاف میں چیز پیش آتی ہے آدمی کو غصہ آ جاتا ہے. بالکل بھی غصہ نہ آئے یہ بھی ٹھیک نہیں ہے، ہر چیز میں اعتدال چاہیے. غصے والی بات پہ بھی غصہ نہیں آ رہا یہ بھی غلط، بات بات پہ غصہ آ جا رہا یہ بھی غلط. سواستہ غصے کی چار قسمیں نبی علیہ السلام کی بتائی ہوئی، جلدی آتا جلدی جاتا، پھر غصہ، اپنا غصہ ہے ذرا دیکھ لینا، یہ غصہ ہے جلدی آتا جلدی جاتا، اور یہ غصہ ہے دیر سے آتا دیر سے جاتا، اپنا غصہ ہے ذرا دیکھ لینا. اب یہ تو نہیں پوچھوں گا کس کو کوسے نمبر کا غصہ ہے، بلکہ نمبر ایک نمبر دو نمبر تین نمبر چار سنا رہا ہوں میں. جلدی آنے والا جلدی جانے والا، دیر سے آنے والا دیر سے جانے والا، اور ایک ہے دیر سے آنے والا جلدی جانے والا، اور ایک ہے جلدی آنے والا دیر سے جانے والا. یہ چار قسمیں ہیں نبی علیہ الصلوۃ والسلام کی بدلائی ہوئی. جلدی آنا جلدی جانا، دیر سے آنا دیر سے جانا، دیر سے آنا جلدی جانا، جلدی آنا دیر سے جانا، اپنا کوسا ہے دیکھ لینا. اس میں سب سے اچھا کون سا ہے اور سب سے خراب کون سا ہے وہ بھی سن لیجیے. نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ سب سے بدترین غصہ وہ ہے جو جلدی آئے اور دیر سے جائے، اور سب سے بہترین غصہ وہ ہے جو دیر سے آئے جلدی جائے. اللہ جل شانہ سے مانگ لینا. جب یہ مضمون ہم اپنے ساتھیوں کو سناتے ہیں تو بعض ساتھیوں کو جن کو ذرا غصہ بہت آتا بہت پریشان ہو جاتا. اس واسطے ایک بات یاد رکھی تھی، وہ یہ ہے کہ غصہ آ جانا برا نہیں ہے، غصہ کرنا یہ برا ہے، یا غصہ نکالنا یہ برا ہے، یا غصے کے تقاضے کو پورا کرنا یہ برا ہے. غصہ آ جانا یہ نہیں ہے برا. قرآن پاک میں اللہ نے جنت کی خوشخبری جن لوگوں کو دی، جن صفات والوں کو، ان میں سے ایک وہ صفات والے ہیں جو غصے کو پی جانے والے ہیں، والکاظمین الغیظ، غصے کو پی جانے والے. غصہ نہیں آنے والے نہیں بتایا گیا، کیا بتایا گیا ہے؟ غصے کو پی جانے والے. غصے کو پینے کا کیا مطلب ہے؟ گلاس میں مشروب ہے جسے پی لے. غصے کے پینے کا مطلب یہ ہے کہ غصے کا جو تقاضا ہے اس تقاضے کو دبا دو، پورا مت کرو. جہاں کرنے کا حکم ہے شریعت میں، جتنا کرنے کا حکم ہے، جس وقت میں حکم ہے اس وقت میں. جیسے ایک چھوٹا بچہ ہے اس نے غلطی کر دی، بچوں میں شعور نہیں رہتا، समझ नहीं रहती, कोई सी भी चीज उठाता है जोर से फेंक देता है, टूट गई, किसी के भी जाके पेट पे चढ़ जाता है, गर्दन पे चढ़ के बैठ जाता है। आने मैं अब मेजबान को बड़ी फिक्र था, उनके मेहमान आया बेचारा, मेरा बच्चा जाके उनके साथ में ऐसा कर रहा, उसमें गुस्सा आ जाता है। अब गुस्सा आके संभाल देते हैं, जाहिर है कि ये गुस्सा करने का महल नहीं है, मौका नहीं है, उसमें समझ ही नहीं है। आहिस्ता से समझा देना, नहीं बेटे ऐसा नहीं करना, मेहमानों के साथ में ऐसा नहीं करना, बुरी बात। हमें उठा के उसे जोर से मारते हैं, तो उसकी गलती छोटी थी, हमारे हमारी मार बड़ी होगी। तो मौका भी होना चाहिए, जहां इजाजत है शरीयत में, जितनी इजाजत है शरीयत में, जब इजाजत है शरीयत में, उसी वक्त में गुस्से की तकाजे पर अमल किया जा सकता है, उसको बाकायदा सीखना पड़ता, अपनी तरफ से फैसला नहीं कर लेना, यहाँ कर सकते हैं गुस्सा बन के, इतना कर सकते हैं गुस्सा बन के, जानने वालों से पूछना। सही दीन जिंदगी में लाना है तो हर हर कदम फूंक कर आपको उठाना है। दीनी तरबियत की मामूली सी चीज नहीं, इस्लाम और दीन की हकीकत का जिंदगी में आ जाना कोई मामूली चीज नहीं है, बहुत बड़ी चीज। गुस्से के तकाजे को पूरा न करें, खास तौर से शादीशुदा लोग बीवियों के साथ गुस्से का जो उनका बर्ताव रहता उसकी बड़ी शिकायत सुनने को मिलती है। मगर जिन लोगों में रहती है ज्यादा वो लोग ऐसी जगह आते थे, कोई कोई आ जाता है बेचारा तो उसे लाइन में रख रहना चाहिए, वो हंसता है तो माशाल्लाह से बाद में बदल गए, तो पहले बीवी खिलाफ थी, कदम कदम पर मुखालफत लाजिम समझती थी, लेकिन जब उसका रवैया बदल गया, उसने अब उधर उधर से काम लिया, नरमी वाला मिजाज इख्तियार किया, अच्छा सलूक का एहतमाम किया, तो थोड़े दिनों के बाद में कह लगी कि अब आप सही हैं। फिर उसके बाद में कभी कभी पुरानी आदत लौट के आती, पुरानी आदत लौट के आती, बीवी डराती गई, बोलते तुम्हारे शेख को जाके मेरा नंबर दे, अभी तुम्हारे बारे में उधर इतना देती हूँ। तशियों ऐसे चूंकि वाकियात पेश आ गए हैं, इस वास्ते सुना रहा हूँ मैं कि घर वाली सिंफ नाजुक, हमारे अपने निकाह में मुकम्मल तरीके से हमारे कब्जे में, अब उसके साथ में जो सुलूक चल रहा है, कल कयामत के दिन उसको जवाब देना पड़ेगा ना। बीवियों पर गुस्सा है, घर में छोटों पर गुस्सा है, नौकरों पर गुस्सा है, काम करने वालों के ऊपर गुस्सा है, गुस्से में बेइतदाली है, गुस्से की खसूसियत है अदल करने नहीं देता। गुस्से की खसूसियत क्या है? ये इतदाल पर रहने नहीं देता, इसलिए जो उस वक्त में वो होश खो बैठता है, एक किस्म की जुनूनी कैफियत सी पैदा हो जाती है। इसकी बिना पर अल्लाह जल्ल शानहू से इस सिफत के बारे में मांगे कि मौला मेरे गुस्से में एतदाल अता फरमा दे, और अगर कभी गुस्सा आ जाए तो उसको पी लेने का मुझे हौसला और हिम्मत दे दीजिए। हदीस में आता है कि पहलवान वो नहीं है जो सामने वाले मुकाबिल वाले को पछाड़ दे और नीचे गिरा दे, बल्कि पहलवान वो है जो गुस्से को पी जाए। मगर जब गुस्से को पिएगा ना, कड़वे घूट पिए जैसा दिखता, अंदर से आदमी बेकरार और बेचैन हो जाता, बहुत बोझ आदमी को महसूस होता है, लेकिन वो पी ले, उसका सिला बहुत अजीम शान है। कल क़यामत के दिन अल्लाह पाक फरमाएंगे, तुमने गुस्से को पी लिया था, आज तुमको इख्तियार दिया जाता है, ये जन्नत की हूरे हैं, इनमें से तुम्हें कौन सी चाहिए वो अपनी तरफ से चुन लो, मुंतखब कर लो। सिफात में गुस्से को पी जाना ये पसंदीदा सिफत है, और बार बार पे गुस्सा करना और गुस्से में बेइज्जती का शिकार हो जाना ये बद अखलाकी है। हम लोग इसका ताल्लुक अखलाक से है ही नहीं समझते, हालांकि एक बहुत बड़ा हिस्सा है ये अखलाक। जिस आदमी में एतदाल आ जाता है, یوں سمجھ لیجئے کہ اخلاقیات کا ایک دروازہ اس کے اوپر کھل جائے، جب بھی غصہ آئے پی لینے کا معمول بنا لیں، کڑوے گھونٹ پینا، یہ روحانی بیماریوں کی کڑوی دوا سمجھ لینا چاہیے. جسمانی بیماری میں کڑوی دوا ڈاکٹر دے پی لیتے ہیں کہ نہیں پیتے؟ بعض بعض گولیاں تو ایسی ہوتی ہے کہ ادھر زبان پہ رکھو تو تالو سے تلوے تک کڑواہٹ بھر جاتی ہے. مگر چونکہ بیمار ہے، معلوم ہے کہ اس کو مرض لاحق ہے، تو ایسی صورت میں وہ اس دوا کو استعمال کر لیتا ہے. جس کے جسم میں خون میں خرابی پیدا ہو جائے تو حکیم لوگوں نے ایک دوا بنائی، اس کا نام رکھا صافی، صاف کرنے والی. نام اتنا میٹھا ہے کہ کچھ مت پوچھو، لیکن جب اس کو زبان پر رکھو تو سمجھ میں آتا ہے کہ صاحب ساری کڑواہٹ اسی میں بھر دی گئی ہے. اور عجیب بات ہے، حکیم لوگ بھی یہاں موجود ہیں، ان سے بھی پوچھو، کڑوی دوا سے صحت بہت جلدی حاصل ہوتی ہے. ایسے ہی غصے کو بھی جانا ہے، کڑوی دوا ہے جو میری روحانی بیماریوں کے لیے بہترین ذریعہ شفا، اس کا مزاج بنانا چاہیے. سمجھتے ہیں کہ وقت شاید مقررہ وقت سے کچھ زیادہ ہی ہو گیا، اس لیے اتنا کافی ہے، تھوڑا تھوڑا سمجھے رہو، عزم کرنے کی کوشش کرتے رہو. گھر کو گئے دو چار دن معائنہ کرنے کے بعد میں گھر کے لوگوں کا بولنا ذرا بدل گیا، جانے کے بعد فائدہ ہوا. اللہ جل شانہ ہم سب کو اچھے اخلاق سے آراستہ کرے، تمام بری صفات سے ہم سب کو چھٹکارا نصیب فرمائے. اللہم ربنا لك الحمد كله ولك الشکر كله، اللہم صلی علی سیدنا محمد وعلى آل سیدنا محمد كما صلیت علی ابراہیم وعلى ابراہیم انك حمید مجید. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ، اے کریم آقا، اے مہربان مولا، اے معاف فرمانے والے پروردگار اور اے بخشنے والے مہربان مولا، اپنے کرم سے ہم سب کے گناہوں کو معاف فرما دے. اے اللہ، یہ آپ کا کرم ہے کہ آپ نے اپنے در پر ہمیں بلایا، اپنے گھر میں آپ نے ٹھہرایا اور رمضان کی مبارک ساعت میں اے اللہ مسجدوں میں ٹھہرنے کی توفیق دی اور کچھ اعمال کی توفیق عطا فرمائی. اے کریم آقا، ہم اگرچہ اس لائق نہیں تھے کہ آپ کے گھر میں بلائے جاتے، یہ آپ کی عنایت ہے، آپ کی مہربانی ہے، آپ کا کرم ہے. اے کریم آقا، جس کرم سے آپ نے یہ توفیق ہمیں عطا فرمائی، اور اسی کرم سے ان اوقات کی صحیح قدر کی توفیق بھی عطا فرما. اے اللہ، صفات عالیہ سے ہم سب کو آراستہ فرما، صفات رذیلہ سے ہم سب کو خلاصی نصیب فرما. اے اللہ، ہر آنے والے ساتھی کے آنے کو قبول فرما، ہر قسم کا اعتکاف کرنے والے ساتھی کے اعتکاف کو قبول فرما. اے الہ العالمین، ان کی خدمت کرنے والوں کی خدمات کو قبول فرما، انتظام کرنے والوں کے انتظام کو قبول فرما، ہم سب کی بہترین تربیت کے اسے ذریعہ فرما. اے اللہ، اپنی ذات عالی سے خاص تعلق عطا فرما. اے اللہ، اپنی ذات عالی سے خاص تعلق نصیب فرما، عبادتوں کا ذوق عطا فرما، تلاوت کا شوق نصیب فرما، آپ سے خوب مانگنے کا مزاج ہمیں نصیب فرما، برائیوں کی نفرت دلوں میں ڈال لے، اچھائیوں کی رغبت دلوں میں ڈال لے. اے اللہ، دین پر چلنا ہم سب کے لیے آسان فرما، ہر قسم کی گمراہی کا شکار ہونے سے ہم سب کو بچا لے. اے اللہ، ہمارے عقائد کو درست فرما، ہمارے اعمال کو بہتر بنا دے، ہمارے اخلاق کو اچھے بنا دے، نیتوں میں پاکیزگی عطا فرما، اخلاص کی دولت نصیب فرما، ایک دوسرے کا اکرام احترام کرنے کی توفیق عطا فرما. اے کریم آقا، نقل و کرم سے کی جانے والی ٹوٹی ٹوٹی عبادات کو قبول فرمانے، اے اللہ، اے کریم آقا، دنیا میں بھی بھلائیاں عطا فرما، آخرت میں بھی بھلائیاں نصیب فرما. اپنے محبوب بندوں نے جو جو خیر مانگا مولا اپنے کرم سے، وہ تمام خیر میں ہم سب کو بھی حصہ نصیب فرما. جن جن شروع سے پناہ مانگی آپ کے محبوب بندوں نے، اے اللہ، ان تمام شروع سے ہم سب کی اور پوری امت مسلمہ کی حفاظت فرما. ربنا قبل منا انکا انت السمیع العلیم، تب علینا انکا انت التواب الرحیم. صلی وسلم وبارک علی سید المرسلین. سامنے کی گھڑی کیا ہوگی جی؟ Thank you.